भाइ बहिनीहरू नमस्कार, स्वागत छ कार्यक्रम बालवाटिकामा। कार्यक्रम बालवाटिकाको आजको यस श्रृंखलामा म यहाँहरूको दिदी दीक्षा अवस्थी उपस्थित भइसके। आजको दिन हामी हाम्रा प्यारा प्यारा भाइ बहिनीहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी प्रस्तुत गर्ने गर्छौ। स्वास्थ्य सम्बन्धी कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ छाला रोग विशेषज्ञ प्रोफेसर डाक्टर दिनेश विनोद पोखरेल। उहाँ 4 दशकदेखि इन्स्टिट्यूट अफ मेडिसिनमा प्राध्यापन गर्दै आउनु भएको छ। भाइ बहिनीहरू, जाडो बढ्दो छ। यो बढ्दो जाडोमा हामी गएका केही हप्तादेखि नै भाइ बहिनीहरूमा जाडो मौसममा के कस्ता समस्या देखिन्छन् भन्ने विषयमा नै कुराकानी गर्दै आएका छौं। आज पनि हामी जाडोमा बालबालिकाहरूको छालामा के कस्ता समस्या देखिन्छन् त भन्ने विषयमा प्रोफेसर डाक्टर दिनेश विनोद पोखरेलसँग कुराकानी गर्नेछौ। भाइ बहिनीहरू, अब भने स्वागत गरौं आजका अतिथि प्रोफेसर डाक्टर दिनेश विनोद पोखरेललाई। डाक्टर, स्वागत छ यहाँलाई कार्यक्रम बालबाटिकामा।
धन्यवाद।
पहिलो प्रश्न नै, अब यो जाडोमा चाहिँ हाम्रा बालबालिकाहरूमा छालाको के कस्तो समस्याहरू देखिन्छन् डाक्टर?
अब बालबालिकाहरूको पनि छालामा चाहिँ यो जाडो मौसममा देखिने समस्याहरू भनेको वयस्क र वृद्धहरूमा जुन देखिन्छ प्राय तिनीहरू नै हुन्। त्यसमध्येमा अलिकति बढी हुने भनेको चाहिँ बच्चाहरूको जन्मजात जुन यो इक्जिमा हुन्छ, एटोपिक इक्जिमा भन्छ, त्यस्तो चाहिँ यो जाडो मौसममा चाहिँ अझ बढेर आउँछ। जति सुक्खा हुन्छ छाला, जाडो मौसममा छाला सुक्खा हुन्छ, त्यो भएको कारणले बढेर आउँछ। अब त्यस्तै गरेर अब बच्चाहरूले डिटर्जेन्ट्सहरू प्रयोग गर्यो भनेदेखि होइन, अब यो धुलोहरूमा खेल्यो भनेदेखि तिनीहरूले हुने सम्भावनाहरू पनि, तिनीहरूले हुने जुन छालाको चाहिँ रोगहरू पनि, तिनीहरू पनि बढेर जान्छ। एटोपिक इक्जिमा भन्छ जुन जन्मजात बच्चाहरूमा चाहिँ बाउ आमामा अलिकति रुगा लाग्ने, डाबरहरू आउने, छाला चिलाउने, त्यस्तो किसिमको छ भने बच्चाहरूमा स्वतः त्यो आउँछ कि। करिब करिब दुइटै बाबामा छ भने चाहिँ 80-90% आउँछ, एउटा बाबामा छ भने 40% जस्तो त्यो चाहिँ एटोपिक इक्जिमाको चाहिँ हेरिडिटरी टेन्डेन्सी चाहिँ आउँछ। त्यसैले बाबामामा त्यस्तो चाहिँ अब रुगा खोकी लागिराख्ने अथवा चाहिँ दमको बिरामी हुने अथवा छालामा चाहिँ डाबरहरू आउने अथवा छालामा चाहिँ इक्जिमाहरू भइराख्ने समस्या छ भने बच्चाहरूमा पनि त्यो चाहिँ सरेर आउने सम्भावना हुन्छ। त्यसलाई एटोपिक इक्जिमा भन्छ कि।
अनि यसको उपचार चाहिँ हुन्छ कि हुँदैन?
हुन्छ, उपचार हुन्छ। उपचार गरेर कन्ट्रोल गर्ने हो। अब कुनै पनि अब धेरै जसो छालाको चाहिँ जुन जन्मजातबाट आउने बिमारीहरू हुन्छ तिनीहरूलाई चाहिँ कन्ट्रोल गर्न राख्न सकिन्छ उपचार गरेर।
अनि यो जुन एटोमिक इक्जिमा भन्नुभयो, यो चाहिँ गर्मी महिनामा समस्या देखिन्छ कि देखिँदैन कि जाडोमा मात्रै हो?
गर्मी महिनामा पनि समस्या नदेखिने होइन, देखिन सक्छ, तर जाडो महिनामा चाहिँ विशेष बढेर आउँछ। किनभने छाला बढी सुक्खा हुने भएको हुनाले सुक्खा आफैमा एक किसिमले छालालाई चाहिँ अलिकति बढी चिलाउनलाई चाहिँ बढी प्रेरित गर्छ सुक्खा भयो भने। अनि त्यसमा पनि झन् जुन यो उलन लुगाहरू भित्रको अब लगाइन्छ त्यसले अलिकति बढी छालालाई अझ बढी सुक्खा बनाउनलाई मद्दत पनि गर्छ। त्यो कारणले गर्दाखेरि चिलाउने यो ऊहरू चाहिँ जुन टेन्डेन्सी भइरहेको छ बच्चामा, त्यसले गर्दाखेरि झन् यो बढेर जान्छ। अनि ओभर क्राउडिङ, अब सँगसँगै बस्यो, एउटै लुगाहरू सेयर गर्यो, बच्चाहरू पनि चाहिँ गुम्सिएर बस्यो, त्यसले गर्दाखेरि इन्फेक्सन पनि आउन सक्छ। अनि इन्फेक्सनले पनि यो समस्यालाई चाहिँ बढावा दिन्छ। त्यसैले विभिन्न कारणहरूले जाडोको मौसममा चाहिँ एटोपिक एक्जिमाको चाहिँ प्रकोपहरू चाहिँ अलिकति बढी हुन्छ।
डाक्टर, यो जाडोमा चाहिँ हात खुट्टा रातो हुने अनि सुन्निने हुन्छ नि, यसलाई चाहिँ चिलब्लेन्स भनिन्छ भने मैले पढेको थिएँ।
बच्चाहरूमा, सानो सानो बच्चाहरूमा चाहिँ त्यो त्यति धेरै हुँदैन, किनभने उनीहरूको सर्कुलेसन एकदमै राम्रो हुन्छ, ब्लड सर्कुलेसन राम्रो भएको परिप्रेक्ष्यमा चाहिँ यो त्यति हुँदैन। तर अलिकति एल्डरली पर्सन्सहरूमा, अलिकति चाहिँ भनौँ न अब एडोलेसेन्स पछिको चाहिँ पिरियडहरूमा चाहिँ यो समस्याहरू चाहिँ देखिन्छ। केही हार्मोनल फ्याक्टरहरू पनि हुन्छ, धेरै जसो चाहिँ अब यो चिसोले गर्दाखेरि नसाहरू भित्रको यो रगतको नसाहरू चाहिँ खुम्चिने प्रक्रिया हुन्छ। खुम्चिएपछि चाहिँ यो हात र खुट्टाहरूको चाहिँ औँलाहरूको रगतको फ्लो राम्रोसँग हुन नसकेपछि चाहिँ यसलाई चाहिँ चिल्ड्रेनको रूपमा आउँछ। तर धेरै सानो बच्चाहरूमा चाहिँ त्यो त्यति सम्भव हुँदैन।
हजुर, यो स्कुल जाने भाइ बहिनीहरूमा चाहिँ हुन्छ कि जस्तो लाग्यो सर? जस्तो मेरो साथीहरूमा
हुन्छ, एडोलेसेन्समा हुन्छ, स्कुल जाने भाइ बहिनीहरू भने चाहिँ एडोलेसेन्स 9-10-11 वर्षको उमेरदेखि चाहिँ त्यो देखिन्छ। त्योभन्दा अगाडिको उमेरहरूमा चाहिँ खासै त्यति धेरै देखिएको छैन।
अनि यसको कारण के होला डाक्टर?
कारणहरूमा प्रमुख कारण त चिसोको कारणले जुन हामीहरूको यो औँलाहरूमा हुने रक्त सञ्चारहरू हुन्छ चिसोले गर्दाखेरि त्यहाँको त्यो नलीहरू नसाको रक्त सञ्चारको नलीहरू खुम्चिन्छ, खुम्चेको कारणले गर्दाखेरि रक्त सञ्चार राम्रोसँग हुन सक्दैन, जसले गर्दाखेरि त्यो रक्त सञ्चार हुन नसकेपछि जुन एउटा चेन अफ फ्लो जस्तो हुन्छ यो रगत चाहिँ मुटुबाट गएर मुटुमै फर्केर आउने यो जुन प्रक्रिया हुन्छ त्यो प्रक्रिया अवरुद्ध हुने भएको हुनाले अनि त्यसले गर्दाखेरि यो सबै चेन्जेसहरू देखिन्छ।
अनि यसको उपचार के हुन सक्छ घरमै पनि हामीले के कस्ता कुरामा ध्यान दियौँ भने
यसको अब उपचार भन्दा पनि यसको प्रिभेन्सन होइन यसलाई रोक्ने उपाय भनेको नै बच्चाहरूलाई धेरै बेर अलिकति लामो समयसम्म चिसोमा एक्सपोज हुन नदिने, खास गरेर चाहिँ चिसो हावा अझ बढी खतरनाक हुन्छ चिसो पानी भन्दा पनि है, चिसो हावा लामो समयसम्म भयो भनेदेखि त्यसले गराउने सम्भावना हुन्छ, त्यसैले पन्जाहरू लगाउने, वार्म भएर बस्ने, हावामा धेरै ननिस्किने, चिसो पानीहरू नखेल्ने, ती चाहिँ एउटा यो प्रिभेन्टिभ एस्पेक्ट्स भयो यसलाई रोक्ने प्रयत्नहरू भयो भनेदेखि अब उपचारको उसमा जाँदाखेरि चाहिँ अब भइसकेपछि यसलाई पनि यी कुराहरू त यथावत रहि नै जान्छ, फेरि नबल्झियोस् भन्नको लागि पनि यी कुराहरू गर्न दिनु भएन होइन, चिसोमा एक्सपोजर, चिसो पानी खेल्न नदिने, चिसो हावामा नदिने, खास गरेर यो बच्चाहरू चाहिँ साइक्लिङमा जाने अथवा चाहिँ मोटरसाइकलमा चाहिँ पन्जा नलगाइकन हिँड्नेहरूमा यो समस्याहरू चाहिँ हुन सक्छ होइन। अनि बिहान बेलुकै हल्का मन तातो धेरै फेरि यस्तो भइसकेपछि चाहिँ आगोमा सेकाएर तातो गर्नु पनि हुँदैन एकैचोटि, हल्का मन तातो पानीमा डुबाउने, त्यसले गर्दाखेरि सर्कुलेसन्सहरू यथावत हुन्छ र कुनै एउटा मलमहरू भ्यासलिनहरू अथवा तेलहरू त्यसमा मसाज गर्ने जसले गर्दाखेरि यो रक्त सञ्चारलाई चाहिँ त्यसले अवरुद्ध रक्त सञ्चारहरूलाई चाहिँ फेरि चाहिँ सुचारु गराउनलाई मद्दत गर्छ, त्यो भयो भनेदेखि रोग पनि ठिक हुन्छ र पछि हुने समस्याहरूबाट पनि बच्न सकिन्छ। घरेलु उपायहरू भनेको चाहिँ यही नै हो, त्यसलाई वार्म अप गर्ने, कतिसम्म चाहिँ नाङ्गो हात खुट्टाहरू लिएर बाहिर ननिस्किने, चिसो पानी नखेल्ने, साथसाथै अब भइसकेपछिलाई चाहिँ अलिकति मन तातो नुन पानीमा अथवा मन तातो पानीमा त्यसलाई चाहिँ डुबाउने, धेरै तातोले खराब गर्छ त्यसैले मन तातो सहन सक्ने तातोमा डुबाइदिने अनि पुछेर अनि कुनै मोइस्चराइजर्सहरू तेलहरूलाई मसाज गर्ने त्यो गर्यो भनेदेखि हुन्छ। अब यसका विभिन्न अरू औषधिहरू पनि हुन्छ, अब अलिकति कडा रूपमा आइसकेपछि चाहिँ जस्तो खालि रातो मात्रै नभएर चाहिँ पछि फोकाहरू हुने, घाउहरू हुने हुन्छ, त्यस्तो छ भनेदेखि चाहिँ त्यही अनुसारको कुन परिस्थितिमा छ त्यही अनुसारको उपचारको विधिहरू सम्बन्धित विशेषज्ञहरूबाट चाहिँ गएर गराउन सकिन्छ।
अनि डाक्टर, भाइ बहिनीहरूको छाला भनेको अलिकति सेन्सिटिभ हुन्छ होइन, र यो जाडोमा चाहिँ गाला फुट्ने, ओठ फुट्ने, हात खुट्टा फुट्ने हुन्छ, अब यो के कारणले हुन्छ र यसलाई चाहिँ हामीले कसरी फुट्नबाट बचाउन सक्छौँ भाइ बहिनीहरूको?
तपाईँले नै भनिसक्नुभयो बढी सेन्सिटिभ हुन्छ, बढी यो चाहिँ टेन्डर हुन्छ होइन, बढी कोमल हुन्छ, जसको कारणले बाहिरी वातावरणका जति पनि चाहिँ प्रदूषणहरू छ, घामले पनि असर गर्छ, धेरै घाम भयो भने पनि होइन, अनि हावाले पनि असर गर्छ, अनि धुलो र धुवाहरूले पनि असर गर्छ, र प्रयोग गर्ने चाहिँ डिटर्जेन्ट्स वा कस्मेटिक्सहरूले पनि चाहिँ यसलाई असर गर्छ, त्यसैले हामीहरूले यी कुराहरूमा चाहिँ ध्यान दिनु जरुरी हुन्छ। धेरै बेर डाइरेक्ट घाममा पनि छालाहरूलाई धेरै बेर देखाउनु हुँदैन, यद्यपि अब अहिले नेपालको कन्टेक्स्टमा भन्ने भन्दाखेरि धेरै जसोमा चाहिँ भिटामिन डीको कमी छ, त्यसैले घाममा त बस्नुपर्छ, तर अलिकति कम कलिलो घाममा बस्यो भनेदेखि चाहिँ त्यो भिटामिन डी उपलब्ध हुन्छ, तर धेरै बेर हात मुखहरूमा चाहिँ धेरै बेर घाम पर्यो भनेदेखि त्यसले चाहिँ छालाहरू फुट्ने, चिलाउने होइन, रफ भएर जाने, त्यस्ता उहरू चाहिँ देखा पर्न सक्छ। अर्को चाहिँ हावाले पनि गर्छ, फेरि चिसो हावामा पनि धेरै बेर बस्नु हुँदैन, चिसो हावामा बस्यो ओर्यो भने पनि त्यसले पनि गर्छ। तेस्रो भनेको चाहिँ जुन हाउस होल्ड युज गर्ने चाहिँ यो उहरू हुन्छ, डिटर्जेन्ट्सहरू हुन्छ, खास गरेर लुगा धुने, भाँडा माझ्ने साबुन सर्फहरू हुन्छ, तिनीहरू धेरै बेर चलायो भने बच्चाहरूको चाहिँ छाला कोमल हुने भएको हुनाले चाँडै नै त्यो डिटर्जेन्ट्सले चाहिँ बाहिरी यो प्रोटेक्टिभ लेयरलाई चाहिँ नष्ट गरिदिन्छ, जसको कारणले छाला चाहिँ सुक्खा भएर चाहिँ चाउरी पर्ने, सुक्खा हुने, घाउ हुने, फुट्ने आदि इत्यादि हुन सक्छ। यी सबै कारणका बावजुद पनि अब कसै कसैको चाहिँ टेन्डेन्सी नै हुन्छ, खास गरेर यो कन्जेनिटल डिजिजहरू हुने कन्डिसन्सहरू हुन्छ कि केही, त्यो चाहिँ टेन्डेन्सी के हुन्छ भने जाडोको बेलामा चाहिँ छाला आफै सुक्खा भएर आउने हुन्छ, खास गरेर जुन भाग बाहिरी देखा पर्छ त्यो भागमा चाहिँ माछाको कत्ला जस्तोहरू भएर आउने ओर्ने त्यस्तो टेन्डेन्सी हुन्छ। तिनीहरूलाई चाहिँ अझ विशेष सतर्कता भएर तिनीहरूमा चाहिँ मोइस्चराइजरहरू, तेलहरू चाहिँ प्रशस्त मात्रामा लगाउनु पर्ने चाहिँ हुन सक्छ।
डाक्टर हजुरले घाम ताप्ने जुन भन्नुभयो, कसरी चाहिँ घाम ताप्ने, हुन त घामबाट हामी भिटामिन डी पनि पाउँछौँ होइन, जुन महत्वपूर्ण कुरा छ। अब हामीले यो घाम ताप्दा चाहिँ कुन समयको घाम ताप्दा अझै बेटर हुन्छ?
बेटर भनेको घामको चाहिँ के हुन्छ भने तपाईँको पिक आवरमा जतिखेर यो 11 बजेदेखि 1 बजेको समयको घामहरू हुन्छ, 12 बजेको हुन्छ नि नुन भन्छ, त्यो चाहिँ सबैभन्दा कडा घाम हुन्छ। त्यसमा चाहिँ युभीबी र युभीए भन्ने दुईटा अल्ट्राभायोलेट ए र बी भन्नेको ऊ चाहिँ एकदमै बढी हुन्छ। र पिक आवरमा चाहिँ अब अहिले जाडोको मौसममा सहन सक्यो भने त त्यतिखेर बस्दाखेरि पनि केही फरक पर्दैन, तर त्यतिखेरको चाहिँ घाममा चाहिँ धेरै युभीए र युभीबी हुने भएको हुनाले यिनीहरूले जुन छालालाई चाहिँ जुन नोक्सान गर्न सक्छ, हानिकारक भनौँ न, यसको चाहिँ असर हुन सक्छ, त्यसले चाहिँ बढावा दिन सक्छ। त्यसैले छालाको प्रकृति अनुसार कस्तो छाला छ, अब गहुँ गोरु छाला छ, अलिअलि घाम सहन सक्ने छ भने त पिक आवरमा बसेर पनि खासै त्यसले असर गर्दैन, तर धेरै गोरु छाला छ, कोमल छाला छ भने चाहिँ पिक आवरमा नबसेको राम्रो, जसले गर्दाखेरि त्यो छालामा हुने नकारात्मक जुन घामको असरहरू हुन्छ त्यसलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ। त्यसैले बिहानको घाम 9 देखि 10 बजेको घाम चाहिँ असाध्यै राम्रो हुन्छ यो जाडो मौसममा। त्यतिखेरको घामले युभीए पनि हुन्छ, युभीबी थोरै मात्रामा मात्रै हुन्छ, त्यसले गर्दाखेरि यो छालालाई चाहिँ फाइदा पुग्ने ऊहरू चाहिँ बढी हुन्छ। बिहानको 3 बजेको घाम चाहिँ राम्रो, 9 बजेदेखि 10 बजेतिरको घाम चाहिँ असाध्यै राम्रो हुन्छ।
भाइ बहिनीहरू, आजको यस श्रृङ्खलामा हामीसँग हुनुहुन्थ्यो छाला रोग विशेषज्ञ प्रोफेसर डाक्टर दिनेश विनोद पोखरेल। डाक्टर विनोद पोखरेलसँग जाडो मौसममा बालबालिकाहरूको छालामा के कस्ता समस्या देखिन्छन् भन्ने विषयमा कुराकानी गर्यौं। अब भने पालो रहेको छ हप्ताभरिका बाल गतिविधिको।
नमस्कार, म राजुश्री थिम्सेना हप्ताभरिका बाल गतिविधि लिएर उपस्थित भएकी छु। नवनिर्वाचित सांसदहरू संसद भवन छिर्ने तयारी हुँदै गर्दा बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरूले नमुना संसद चलाउनु भएको छ। उक्त विद्यालयको समन्वय तथा लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा भएको नमुना संसद कार्यक्रममा रूपन्देही जिल्लामा कानून पढाइ हुने 6 वटा विद्यालय तथा क्याम्पसका 46 विद्यार्थीले संसदको भूमिका निर्वाह गर्नुभएको विद्यालयले जनाएको छ। महिला हिंसा विरुद्धको 16 दिने अभियानका क्रममा बुढालीकण्ठ नगरपालिकाले 3 दिने आत्मरक्षा तालिम सञ्चालन गरेको छ। ग्लोबल एक्सन नेपालको आयोजना तथा नगरपालिका नेपाल आत्मरक्षा संघ र स्थानीय गणेश माध्यमिक विद्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा सो नगरपालिका भित्रका सामुदायिक विद्यालयका कक्षा 8 भन्दा माथिका 45 बालिकाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। रौतहटको श्री माध्यमिक विद्यालयमा बेन्च नहुँदा विद्यार्थीहरू भुइँमा बसेर पढ्न बाध्य भएका छन्। विद्यालयमा करिब 800 विद्यार्थी रहेका र कक्षा 1 देखि 6 सम्मका विद्यार्थी चिसो भुइँमा पढ्न बाध्य हुनुमा सरकारवालाको ध्यान नपुगेको अभिभावकले गुनासो गर्नुभएको छ। हुम्ला जिल्लाको खारपुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिका भित्रका 16 देखि 23 महिनाका बालबालिका सबैले सरकारले तोकेको सबै प्रकारका खोप लगाएकोले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बताउनुभयो। मिठो र स्वास्थ्यवर्धक परिकार यमरी बारे बालबालिकालाई जानकारी दिन यमरी पुनि सप्ताह मङ्सिर 15 देखि ललितपुरमा सुरुवात भएको छ। यमरी मैजु समूहसँग सहकार्य गरेर चित्रकला प्रशिक्षणमा सहभागी बालबालिकालाई यमरीको चित्र बनाउने, यमरी बारे गीत गाउने र यमरी खाने प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा U18 अन्तर्राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप नेपालमा हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिताले नेपाली खेलाडीको एक्सपोजर हुनको साथै राष्ट्रको पर्यटन प्रवर्धन र अर्थतन्त्र वृद्धिमा समेत टेवा पुग्ने आयोजकले जनाएको छ। जाजरकोटको शिल्पाचौरका 2 बालकलाई नेपाल प्रहरीले फेला पारेर अभिभावकको जिम्मा लगाएको छ। मंगसिर 15 देखि आफ्नै घरबाट हराएको बताएपछि प्रहरी अभिभावक र स्थानीयवासीले खोजी कार्य गरिरहनु भएकोमा दुई बालकहरू अलपत्र अवस्थामा प्रहरीले फेला परेको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भाइ बहिनीहरू, अब हामी कार्यक्रमबाट छुटिनु पर्ने बेला भएको छ। आज हामीले स्वास्थ्य सम्बन्धी जानकारी र हप्ताभरिका बाल गतिविधि प्रस्तुत गर्यौं। छुटिनु अघि यस कार्यक्रमका संयोजक दाजु पूर्ण चन्द्र घिमिरे र प्रविधिमा साथ दिनुहुने दिदी देवकी भण्डारीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म यहाँहरूको कार्यक्रम सञ्चालिका दिदी दीक्षा पनि विदा हुन चाहन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त। बाई बाई।